This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste, Nepal.
Namaste, Nepal.
नमस्कार. प्लेन्स एफएम 96.9 मेगाहर्जमा यो हो क्राइस्टचर्चवासी नेपालीहरूको आफ्नै कार्यक्रम नमस्ते नेपाल.
यही टोपीको तेरो फेरो हाम्रो गाथा हो.
हजुर श्रोताहरू, कस्तो हुनुहुन्छ? सोमबार बेलुका 8 बजेको यो समयमा यहाँहरूका दिनभरिका थकान अनि अध्ययन व्यस्तता काम सिलसिलाहरू हुन सक्छन्, त्यसपछिको फुर्सदमा यहाँहरू कार्यक्रम नमस्ते नेपाल सुन्दै बस्दै गर्नुभएको छ अनि मिठा मिठा नेपाली गीत सङ्गीतहरूको साथमा नेपाली विषय प्रसङ्गहरू हामी यहाँहरूलाई सुनाउँदै यहाँहरूसँग जोडिने प्रयास गर्दै आइरहेका छौँ. त्यसैले आजको कार्यक्रममा पनि हामीलाई सुनेर साथ दिँदै गर्नुभएका सम्पूर्ण श्रोताहरूलाई सधैँझै म विनोद यहाँहरूलाई हार्दिक स्वागत नमस्कार टक्र्याउन चाहन्छु. श्रोता, क्राइसिसको प्लेन्स एफएमको यो मद्रास स्ट्रिटमा रहेको यो स्टुडियोबाट कार्यक्रम नमस्ते नेपाल प्रत्यक्ष आउने गर्दछ सोमबार बेलुका 8 बजे न्युजिल्यान्ड समयअनुसार. त्यस्तै यहाँहरूले क्राइसिसभन्दा बाहिर न्युजिल्यान्डभर र संसारको जुनसुकै स्थानमा रहनुभएको छ भने पनि यहाँहरूले यही समयमा plainsfm.org.nz गइसकेपछि सामुदायिक रेडियोहरूको माझमा नमस्ते नेपालको प्रस्तुति र त्यसको विषयमा जानकारी लिन पनि सक्नुहुनेछ र प्रत्यक्ष रूपबाट जोडिँदै हामीलाई सुन्दै सल्लाह सुझाव अनि प्रतिक्रियाहरू सधैँ चाहिँ हामीलाई दिन सक्नुहुनेछ. त्यस्तै हामीले नमस्ते नेपाल क्राइसिस न्युजिल्यान्ड नामको फेसबुक पेज मार्फत पनि यहाँहरूसँग परोक्ष रूपबाट जोडिने पर्दा प्रयास गर्दै आइरहेका छौँ. त्यसमा पनि यहाँहरूको उत्साहजनक साथ र सहयोग हामीहरूलाई मिलिरहेको छ. यो नयाँ वर्ष विक्रम सम्बत 2080 सालको अन्त्य वा भनौँ सालभरि नै यहाँहरूको त्यस्तो श्रद्धा र सहृदयता हामीलाई सधैँ चाहिँ मिलि नै रहने अपेक्षा पनि हामीले लिएका छौँ. श्रोता, देश अलिकति उपनिर्वाचनमय भएको छ. हामीले या भनौँ तपाईँहरूले यो कार्यक्रम सुन्दै गर्दाखेरि लगभग अब उपनिर्वाचनको परिणामहरू पनि आइसकेको हुनेछ वा भनौँ जित र पराजयको बिचको त्यसको फरक पनि वा आफ्नो त्यसको आभास पनि हामीले पाइ नै सक्नेछौँ. त्यस्तै अहिले अब हामी त एक दिनको लागि भए पनि एन्जेक डेको बिदामा अब बिदाको माहौल छ न्युजिल्यान्डमा. अब त्योसँग जोडिएको पृष्ठभूमि पनि यहाँहरूलाई थाहा भएकै कुरा हो जस्तो लाग्छ. यद्यपि श्रोता, एन्जेक डेको कुराहरू उठाउँदै गर्दाखेरि अलिकति प्रिफेसहरू पनि भूमिकाहरू पनि हामीले बुझ्नुपर्छ भन्ने मेरो बुझाइरहेको छ.
We are on the battlefield, well under the fire of the enemy.
This was the first casualty, and very soon there were several others hit.
Then the order was given to fix bayonets and drive the Turks out, which we did with a vengeance.
This was the landing at Gallipoli on April 25th, 1915.
हजुर श्रोता, पहिलो विश्वयुद्ध वा भनौँ फर्स्ट वर्ल्ड वारको यो परिदृश्यले युद्धको तडप र युद्धको विभीषिकाहरू त निश्चय नै छोडेर गएको छ. त्यही पनि 25 अप्रेलको यो एन्जेक डेको स्मरण गर्दै गर्दाखेरि ती कुराहरूलाई पनि सम्झन वा भनौँ स्मरण गर्नुपर्ने हुन्छ. प्रत्येक वर्ष एन्जेक डेका दिन न्युजिल्यान्ड र अस्ट्रेलियालीहरूले 25 अप्रेल वा भनौँ सन् 1915 ग्यालोपोली अवतरणको वार्षिकोत्सव मनाउने गर्दछन्. त्यस दिन हजारौँ युवाहरूले आफ्नो घरबाट टाढा रहेर ग्यालोपोलीको प्रायद्वीपको समुद्री तटहरूमा आक्रमण गरे, जुन अहिले टर्की देश हो। घरबाट टाढा रहेर कतिले ज्यान गुमाए, परिवारका सदस्यहरू गुमाए, कति घाए, कैयौँ घाइते भए, त्यसको युद्धको विभीषिकाको त माफन नै छैन। अब त्यस्तै 25 अप्रिलले पनि यो इतिहासलाई स्मरण गर्ने प्रयास गरिरहेको हुन्छ। 8 महिनासम्म अस्ट्रेलिया, ग्रेट ब्रिटेन त्यति बेलाको, आयरल्यान्ड, फ्रान्स, भारत सँगसँगै न्युजिल्यान्डका सेनाहरूले कठोर परिस्थितिसँग लडे भने ओटोमन सेनाहरूले, स्थानीय ओटोमन सेनाहरूले आफ्नो मातृभूमि रक्षा गर्न कडा सङ्घर्ष गरेका थिए ग्यालोपोली युद्धको क्रममा। त्यो युद्ध अभियान समाप्त हुँदा 130,000 बढीले युद्धमा दुःखद रूपबाट ज्यान गुमाएका थिए। तीमध्ये कम्तीमा 87,000 ओटोम्यान सिपाहीहरू थिए भने, वा सेनाहरू थिए भने, 44,000 बढी ब्रिटेन, आयरल्यान्ड, फ्रान्स र भारत लगायतका सैनिकहरू पनि थिए। मृतकमध्ये 87,000 बढी अस्ट्रेलियाई र 2779 न्युजिल्यान्डका सेनाहरू पनि थिए। युद्धमा बलिदानी दिएका र घाइतेहरूको संस्मरण गर्दै त्यही युद्धको सम्मान स्वरूप एन्जेक डे मनाउने गरिन्छ न्युजिल्यान्ड र अस्ट्रेलियामा। श्रोता, केही तथ्यहरूले पनि भनेको छ, ग्यालोपोलीमा पुग्ने भारतीय पल्टनबाट पुगेका गोर्खालीहरू थिए पहिलोपटक त्यहाँ पुग्ने, पाइला टेक्ने र त्यहाँबाट अन्तिम पटक छोडिने सैनिकहरू गोर्खालीहरू थिए भनेर पनि भनेको सुन्नमा पाइन्छ। श्रोता, यसरी आजको कार्यक्रममा एन्जेक डेसँग जोडिएको यो प्रसङ्ग पनि जोडिनै सकेँ। त्यस्तै अब हामीले समयको रफ्तार पार गर्ने क्रममा 17 वर्ष अघि मुलुकमा एउटा सुनौलो बिहानी झुल्किएको आवाजको पनि स्मरण गर्नुपर्ने हुन्छ। लोकतन्त्र वा भनौँ गणतान्त्रिक नेपाल आएको घोषणा भएको त्यसैको यो प्रसङ्ग हो। श्रोता श्रोता, नागरिकको जीवनस्तर सुधार्न र त्यसका लागि सुस्कृत तथा सहभागीमूलक प्रतिक्रिया अप्नाउनु यसको ध्येय थियो हो पनि, तर दुःखको कुरा, नागरिकको जीवनस्तर बदल्न शासकीय प्रयत्न शून्य बराबर छ। खाली शासकीय पङ्क्ति र तिनका आसेपासेहरूको मात्र अपारदर्शी तबरमा वर्गोत्थान भएको छ। नागरिकहरू जहाँको तहीँ छन्, जति बदलिएका छन्, त्यसमा पनि रेमिट्यान्स अर्थतन्त्रको भूमिका छ, शासकीय पहल होइन। फलत लोकको जीवन उजिल्याउने उक्त गुराँस, क्रान्तिको गुराँस आज आफैमा ओइलाएको महसुस भएको छ। यो 17 वर्ष अघिको लोकतन्त्र दिवसको सम्झना गर्दैको यो प्रसङ्गलाई यहाँ टिप्पणीको रूपबाट प्रस्तुत गरेको छु। दुई छिमेकी मुलुक लगायत बाँकी विश्व तीव्र रफ्तारमा प्रगति पथमा लम्कँदा पनि हाम्रो गति सङ्ख्यक्रियाको छ। आफैले लडेर ल्याएको लोकतन्त्रमा साधारण जनले मतदानका दिनबाहेक कहीँ कतै पनि आफूलाई सार्वभौम नागरिकको रूपमा उभ्याउन सक्दैनन्। घर व्यवहार चलाउनै पनि विदेशिनुपर्ने अवस्था छ धेरैको। स्वदेशभित्रै सुशासनका अरू सूचक पनि नाजुक छन्। विदेशिनु नै निर्विकल्प उपाय भएका नागरिकहरू पासपोर्टदेखि सवारी चालक लाइसेन्ससम्म बनाउँदा पनि कैयौँ शास्ति बेहोर्न अभिशप्त छन्। भ्रष्टाचार निर्वाध जत्तिकै छँदैछ। पछिल्लो समय अर्थतन्त्रका कतिपय सूचकहरू पनि झस्काउने खालका छन्। 17 वर्ष अघिको लोकतन्त्र दिवस आउँदै गर्दाको यो महसुसको टिप्पणी अब यहाँहरूलाई मैले प्रस्तुत गरि नै सकेको छु। अब यो पछि भने कार्यक्रम नमस्ते नेपालमा आज एउटा मिठो गीत प्रस्तुत गर्न चाहन्छु।
धड़कीने मोटु तिम्रै लागि हो यो मेरो जिन्दगी तिम्रै लागि हो
सपना तिम्रै लागि हुन्छ
एउटा लाई चोट परे दुवै मन रुन्छ
कहीं पल पल
नमस्ते नेपाल
नेपाली तेरे
हजुर श्रोताहरू, यो गीतपछि फेरि पनि कार्यक्रम नमस्ते नेपालमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, अहिले नेपालमा एसिसी प्रिमियर कप भइरहेको अब यहाँहरूलाई थाहा भइ नै सकेको छ। हुन त आजको खेल यो वर्षाको कारणले रद्द भए पनि नेपाल भने सेमी फाइनल वा भने अर्को चरणमा पुगेको छ। श्रोता, तर आज यो बेलामा यो प्रसङ्गभन्दा मैले उठाउन खोजेको प्रसङ्ग भने एसिसी कपसँगै जोडिएको अर्को प्रसङ्ग हो। हजुर श्रोता, यस अघि ओमान विरुद्ध नेपालीले आफ्नो 50औँ ओडिआई खेल्ने क्रममा सन्दीप लामिछानेले क्रिकेट इतिहासमै सबैभन्दा थोरै खेल खेलेर 100 विकेट हो भने 100 विकेट 100 खेलाडीहरूलाई आउट गर्ने रेकर्ड बनाएको यो प्रसङ्ग र त्यसको मोमेन्ट पनि मैले यहाँहरूलाई अडियो मार्फत सुनाउने कोसिस गरेँ। हुन त यहाँहरूमध्ये धेरैले यस कार्यक्रम वा भनौँ यो खेलको प्रत्यक्ष प्रसारण पनि हेरिसक्नु भएको मलाई विश्वास छ। श्रोता, सन्दीप लामिछानेले उनको पहिलो ओभरको तेस्रो बलमा विकेट लिँदै ओडिआईतर्फ 42 खेलमा 100 विकेट लिने विश्वको पहिलो खेलाडी बन्न सफल भएका थिए र त्यसअघि यो नाम वा भनौँ यसको कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो र उनले 44 खेल खेलेर सन् 2015 यो कीर्तिमान रचेका थिए भने त्यसअघि अस्ट्रेलियाका फास्ट बलर मिचेल क्लार्कले 52 खेल खेलेर 100 विकेट लिएका थिए यसअघिको कुरा भयो। श्रोता, अब यो खेल सँगसँगै यो कीर्तिमान सँगसँगै त्यति बेला नेपाली ब्याट्सम्यान पनि चम्केका थिए, उनी थिए कुशल मल्ल।
He was the youngest ever. And this is the moment all the way for 6. I knew he'd get there with a maximum Sharad.
Shruta, tui khelma arka khelari wa apna batsman Kushal Mallale pani chakka parar gardai 95 run khelima khelirhanda unle pahilo patak afno ODI cricket ma nai pahilo patak unle pahilo shatak banayeka chan. Yo pani kirtiman kai kura bhayo ra tyo bahek hamra bowler ko rupbaata chineka Sompal Kaminile pani 50 run wa apna 50 pura gareka thie ra pahilo dui jana opener harko खराबी आउट भएर खराबी खेल सुरुवात गरेको नेपालले पछि भने खेलमा फर्किएर ओमानलाई सजिलै जितेको थियो भन्नुपर्छ। श्रोता, यो त नेपाली खेलले हामीलाई दिएको रमाइलो प्रसङ्ग आजको कार्यक्रम क्रममा मैले यहाँहरूसँग सुनाइन सकेको छु। अब यहाँहरू पनि कार्यक्रम नमस्ते नेपालसँग जोडिएर आफ्ना सल्लाह सुझाव अनि प्रतिक्रियाहरू हामीलाई दिन सक्नुहुनेछ। कृपया व्यक्तिगत भेटघाटकै क्रममा यहाँहरू हामीसँग सम्पर्क राख्न सक्नुहुनेछ। त्योभन्दा बाहेक नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेजसँग पनि जोडिन सक्नुहुनेछ। त्यस्तै नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेज मार्फत पनि यहाँहरू हामीसँग जोडिएर आफ्ना मनमा लागेका कुराहरू हामीलाई सुनाउन सक्नुहुनेछ। श्रोता, अब आजको कार्यक्रमको यो दोस्रो चरण वा भनौँ मध्यान्तरमा आउँदै गर्दाखेरि म यहाँहरूलाई फेरि पनि एउटा गीत सुनाउन लागिरहेको छु। तर त्योभन्दा अघि अब सामाजिक सञ्जाल छ, हामी त देशदेखि विदेशमा रहेका छौँ, हामीले चाहेका साथीभाइहरू हाम्रा नजिकहरू छैनन् होला, हामीले खोजेका नातेदारहरू खोजेका व्यक्तिहरू हाम्रा वरपर नहोलान्। तर सोच्दै जाँदाखेरि कति साथीहरू वा भनौँ कति साथीको सङ्ख्या हाम्रो लागि उपयुक्त होला, सर्कल ठुलो हो कि साथीको सङ्ख्या, अब यसैको छोटो प्रसङ्ग अब यो क्रममा सुनाउन चाहे। श्रोता, जीवनमा कति साथी चाहिन्छ यसबारेमा तपाईँले कहिले सोच्नुभएको छ त? तर हालै एउटा पुस्तकले भने धेरै साथी हुनु राम्रो कुरा होइन भनी दावी गरेको छ। सामाजिक सञ्जालको जमानामा साथीभाइको ठुलो सञ्जाल हुनु सामान्य कुरा हो, तर बेलायतकी प्रसिद्ध लेखिका तथा सम्बन्ध विज्ञ एलिजाबेथ डेले धेरै नजिकका साथीहरू हुनुले तपाईँलाई नकारात्मक असर पार्न सक्छ र मानिसहरूले तपाईँलाई कम गम्भीर रूपबाट लिन सक्छन् भनेर भनेकी छन्। एलिजाबेथले आफ्नो नयाँ पुस्तक फ्रेन्ड होलिकमा 4-5 जना साथी राम्रो मानसिक स्वास्थ्यका लागि राम्रो हुने बताएकी छिन्। वा भनौँ राम्रा 4-5 जना साथी हाम्रो मानसिक स्वास्थ्यका लागि राम्रो हुने उनको तर्क छ। योभन्दा बढी भए फाइदा कम हुन्छ कि त हुँदैन भन्ने जिज्ञासा तपाईँमा पनि हुनसक्छ। 7-भन्दा बढी साथै हुने प्रवृत्तिलाई डिप्रेसनको बढ्दो लक्षणसँग जोडिएको एलिजाबेथको तर्क अगाडि छ। जुन मानिसहरूका लागि तपाईँ सबै कुरा छोड्नुहुन्छ, बिहान 4 बजे पनि उनीहरूको फोन उठाउन सक्नुहुन्छ, सङ्कटमा उनीहरूले तपाईँलाई साथ दिन्छन् भन्ने विश्वास पनि हुन्छ, यस्ता साथीहरू मुठीभर मात्र हुन्छन्, सबैसँग नजिक नै हुनुपर्छ भन्ने छैन। ठुलो सर्कलको मतलब धेरै साथीको सङ्ख्या हुँदै होइन। जर्नल पर्सनालिटी एन्ड सोसल साइकोलोजीको शोध अनुसार मानिसहरू यस्ता मानिसहरूसँग जोडिन रुचाउँछन् जसका कम साथी छन्। तपाईँको सर्कल ठुलो छ भनेर धेरै मानिस तपाईँको साथी बन्न चाहन्छन्। तपाईँ पनि अब धेरै तर्क म थप्न चाहिँ विचारहरू आफ्ना कुरा भए तपाईँको फरक विमत पनि हुनसक्छ। सर्कल ठुलो कि साथी सङ्ख्या तपाईँ आफै डिसाइड गर्नुहोस्। अब भने मिठो एउटा गीत
मै झुटु तिमी सै थियो है ए सानो मेरे गलती हो धेरै मै झुटु तिमी सै थियो है तिम्रो अन्धेरै दुख्यो होला है कति एक्लै रोयो होला है
सुन्दै हुनुहुन्छ नमस्ते नेपाल।
हजुर श्रोताहरू, यो गीत पछि फेरि पनि कार्यक्रम नमस्ते नेपालमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, यहाँहरू पनि कार्यक्रम नमस्ते नेपालसँग जोडिनका लागि मैले यहाँहरूलाई अनुरोध टक्राइ नै सकेको छु। त्यो बाहेक नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीले यहाँहरूका लागि भनेर विभिन्न खालका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। कृपया आफ्नो अनुकूलता अनुसार त्यहाँ जोडिने प्रयास गर्दै गर्नुहोला। श्रोता, सोसाइटीले स्विमिङको क्लास पनि सुरु गरेको छ पछिल्लो पाली सुरुभन्दा पनि सञ्चालनमा रहेको छ। एनएनजेड एफएससी यो को कार्यक्रम यसमा महिला दिदीबहिनीहरू आमा भाउजूहरूको लागि अलिकति उत्साहजनक रूपबाट स्विमिङको क्लास सञ्चालन गरिएको छ। स्याटरडे वा भनौँ शनिबार बेलुका 4:30 बजे उफारा नुई स्पोर्ट्स सेन्टरमा यो भइ नै रहेको छ। कृपया त्यसमा पनि सहभागी हुने प्रयास गर्दै गर्नुहोला। त्यस्तै भाइ बहिनीहरूका लागि आइतबार बिहान 9-11 बजे नेपाली भाषाको कक्षा छ। त्यस्तै ब्याडमिन्टन पनि सोही क्रममा सँगसँगै भइ नै रहेको छ। त्यस्तै जुम्बाको क्लास पनि छ। जुम्बा अल्टरनेट भेन्यूहरूमा बुधबारको दिन पप्न दिनमा भइ नै रहेको छ। कृपया त्यसको समय र परिवर्तित स्थानको लागि पनि सोसाइटीको एक्टिभिटिज पेजलाई फलो गर्ने प्रयास गर्दै गर्नुहोला। श्रोता, त्यो बाहेक अहिले क्राइसिसमा यहाँहरूलाई थाहा नै भइसकेको छ, क्राइसिसमा अहिले पछिल्लो पटक नेपाली कथानक चलचित्र हेर्ने पनि अवसर आएको छ। कृपया यहाँहरू पनि त्यसको लागि तयारीमा रहनुहोला भन्ने जानकारी गराउन चाहन्छु। धेरैजसो श्रोताहरूलाई यस विषयमा थाहा भइ नै सकेको छ। अब 29
देखेको
तेरो सुन्दन दे बाबु पनि यही कल गरु पाल नसक्ने नाथे सुब्बा।
तेरो घरमा पनि आत्ती घोडा भए जस्तो धेरै फुटानी नगर।
धेरै नगर, अहिले ल्यामै दिन्छु।
श्रोता, यो आवाज यहाँले सुनिसक्नु भएको छ, जारी नेपाली चलचित्रमा प्रस्तुत भएको यो डायलग थियो। यो संवाद यहाँहरूलाई प्रस्तुत गरिसकेको छु। श्रोता, यो चलचित्रमा दया ह्याङ राई, मेरुना मगर र उपेन्द्र सुब्बाको बेजोड अभिनय छ भन्ने खबर हामीले सुन्नमा आइसकेको छ। कृपया यहाँहरू पनि त्यसको लागि यहाँहरू धेरैले बुकिङ गरिसक्नु भएको छ जस्तो लाग्छ। अब यो यसमा दुईवटा सो क्राइसिसमा आयोजना गर्न लागि छ। लगभग आउँदो शनिबारको सो त लगभग सोल्ड आउट नै भएको खबर यहाँ आइ नै सक्यो। त्यो बाहेक अब सायद छिटोपुटो रूपबाट 7 मेको वा भनौँ 7 मेको सन्डेको वा भनौँ यो बिहानको सो रहेको छ 10 बजेको। त्यो सोका पनि केही टिकटहरू बाँकी रहेको हुनसक्छ। कृपया यहाँहरूले पनि टिकट सोल्ड आउट नहुँदै आयोजकहरूलाई सम्पर्क गर्ने प्रयास गर्नुहोला। यो पनि यहाँहरूलाई अनुरोध गरि नै हाले। श्रोता, अब हामीले अन्य प्रसङ्गहरू पनि जोड्ने प्रयास गऱ्यौँ अनि खेलकुदका कुराहरू पनि गऱ्यौँ। त्यस्तै अब हिमाल पनि हामीसँग जोडिएर नै आउँछ। कति कुराहरू त हिमालदेखि नै हामी न्युजिल्यान्डसँग पनि जोडिएका छौँ भन्दा अतिशयोक्ति हुँदैन। तैपनि हिमाल आरोहणका सुखद र देखिएका रमाइला पाटाहरू छन् भने हिमालमा छोडिने फोहोर मैला पनि हाम्रो टाउको दुखाएको विषय भइ नै रहेको छ। त्यस्तै व्यवस्थापक कीय रूपबाट कुनै पनि सङ्घ संस्थाहरू त्यसको लागि केन्द्रित नभइरहेको बेलामा यसै क्रममा सेनाको सक्रियता, सहभागिता र नेतृत्वमा हिमाल सरसफाइका अभियानहरू पनि सञ्चालनमा आइ नै रहेका छन्। लोत्से, पुमरी, आमा दबलम, मङ्कालु र धौलागिरी कञ्चनजङ्घा क्षेत्र वरपर सन् 2019 सफा हिमाल अभियान सुरु गरिएता 76 टन फोहोर सङ्कलन भइ नै सकेको अब यहाँलाई थाहा भइसकेको कुरा हो। सन् 2019 10 टन, 21 28 टन र सन् 22 38 टन फोहोर व्यवस्थापन गरिएको छ। त्यस्तै श्रोता, यस वर्ष 35 टन फोहोर सङ्कलन गर्ने लक्ष्यका साथ नेपाली सेनाको टोलीको नेतृत्वमा शेर्पा, उच्च हिमाली क्षेत्रमा कार्यरत मजदुर र भरियाहरू परिचालन भइ नै सकेका छन्। सगरमाथाको फोहोर र तापक्रम वृद्धि हिमाली क्षेत्रमा बस्ने समुदायका लागि मात्र नभई हिन्दकुश हिमालयको हिमालय क्षेत्रको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने 1 अर्ब बढी जनसङ्ख्याका लागि सङ्कटको विषय भएको पनि आवाज उठि नै रहेको छ। यसै बेलामा आरोहीहरूको चाप भएको हिमालमा हिमाल सरसफाइ पनि गरिनुपर्ने ध्यानमा राखेर अहिले हिमाल सरसफाइको अभियान सुरु गरिएको छ। यसपालि यस वर्ष पनि आरोहीहरूले आरोहणका क्रममा प्रयोग गरेका अक्सिजन सिलिन्डर, रेगुलेटर, टेन्ट र खाना राख्न प्रयोग गरिएका प्लास्टिक लगायतका सामग्रीहरू फिर्ता ल्याउनु पर्दछ। यसबाहेक प्रत्येक आरोहीले फर्काँदा 8 किलोग्राम फोहोर आधार शिविरसम्म ल्याउनुपर्ने शर्त गरिएको हुन्छ। आरोहण पूर्व बाचा कार्यान्वयनको शर्त सहित आरोहण सञ्चालकले प्रति समूह $4,000 धरोती समेत राखेको हुन्छ। तर कानुनी व्यवस्था जे भए पनि आधार शिविरमा सरकारको उपस्थिति कमजोर भएकाले यी फोहोरको क्रम भने त्यहाँ बढी नै रहेको छ। अब त्यसलाई एउटा एउटा अभियानको रूपबाट फोहोरलाई व्यवस्थापन गर्ने यस्तै र यो अघिका प्रयासहरू हुँदै आएका छन्। श्रोता, अब सेनाले फोहोर बाहेक तापक्रम वृद्धिले हिउँ पग्लिसकेपछि दशकौँ पहिले पोरिएका आरोहीका शवहरू समेत देखिन थालेका छन् र त्यसरी केही धेरै वर्षदेखि हराइरहेका शवहरू पनि देखिने र भेटिने क्रम पनि यो सरसफाइको दौरानमा भएको छ। श्रोता, यसरी बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालमा यहाँहरूलाई यी सबै कुराहरू उठाउँदै गर्दा आजको कार्यक्रमलाई पनि बिट मार्ने क्रममा आइ नै सकेको छु। आउँदो साता फेरि पनि अन्य कार्यक्रमहरूका साथमा कार्यक्रम सामग्रीहरूको साथमा यहाँहरूसँग भेटघाट गर्न आउने नै छु। तबसम्मको लागि म विनोदलाई पनि आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्रि।
प्रेमको कहानी रचे राधा र कृष्णले मदन देने एक्लै छाने गाका हुनु नलाई सुख खोज्दै भोलि फेरि सँगसँगै हुनलाई
छोरी पनि आइपुग्यो। छोरी, उहाँहरू तिम्रो हात माग्न आउनुभयो। लजाएर भित्र गए।
कन्टिन्यू म योसँग भेट।
नमस्ते नेपाल, नमस्ते नेपाल।